نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد ماه شعبان فضیلت اور احکام آج ہمارا یہ موضوع ہے اور ہم سب ماشاءاللہ شعبان کے مہینے میں داخل ہو چکے ہیں اللہ تعالیٰ کی رحمت سے یہ وہ مہینہ ہے کہ جس میں رمضان کی ہوائیں چلنے لگتی ہیں کہ واقعی جیسے اگر فصل کاٹنی ہے تو اس سے پہلے بیج بونے کا جو وقت ہوتا ہے وہ بڑا اہم ہوتا ہے جو کسان بیج نہیں بو پاتا پھر وہ فصل کیسے کاٹے گا تو شعبان حقیقت میں نیکیوں کا خیر کا بیج دل میں ڈال کر رمضان کو بہترین طریقے سے استعمال کرنے کا مہینہ ہے ہمارے ہاں کچھ چیزیں اس کے بارے میں معلوم ہیں کچھ نہیں معلوم اور کچھ ایسی معلومات ہیں کہ جس میں اصلاح کی ضرورت ہے تو آج میں ترتیب کے ساتھ بس ایک ہلکا سا گو تھرو کرنے کے انداز میں بات کروں گی کیونکہ الحمدللہ ہم نے اس موضوع پہ بہت دفعہ بات کی ہے اور آج کا یہ لیکچر سننے کے بعد اگر آپ کو اپنے کسی سوال کا جواب نہ ملے فرض تو آپ اسی پہ ہمارے پاس اسی یوٹیوب پہ شعبان اور آج کا مسلمان اسی ہال سے ہم نے پچھلے مرحلے تین سال پہلے یہ کرونا کے پیریڈ سے پہلے ہر منتھ کے پہلے سیٹرڈے کو اسلامی مہینہ جو بھی ہوتا تھا اس کے بارے میں بات کرتے تھے تو اس میں بھی بہت ڈیٹیلز ہیں اور پرانے لیکچر تو بہت سارے ہیں لیکن اصل یہ کہ ہمارا یہ حق بنتا ہے بینگ اے مسلم ایک مسلمان ہونے کے ناطے آپ کا اور میرا یہ حق ہے کہ ہمیں اپنے دین کی ہر بات جس کا ہمارے عمل سے تعلق ہے وہ پتا چلے تو یہ ساری چیزیں کیا ہیں ماہ شعبان کی فضیلت کیا ہے اور اس میں چھٹے ہوئے روزوں کو قضا کرنے کا جو حکم ہے پھر نصف شعبان کے روزے کی کیا حیثیت ہے پھر نصف شعبان جس کو پندرہ شعبان کہتے ہیں اس کی رات کے قیام کی کیا حیثیت ہے پھر شب برات کا کیا تصور ہے کیا مردوں کی روحیں واپس آتی ہیں اور کیا اللہ تعالیٰ پندرہ شعبان کو آسمان دنیا پر آتے ہیں کیا یہ سب کچھ انشاءاللہ آج اس پہ مختصر صاحب کو اشارتاً جواب دوں گی ڈیٹیلز پھر آپ بعد میں لے سکتے ہیں اور پھر اینڈ پہ ہم رمضان کی تیاری کیجئے کہ ناطے سے کچھ اور نبی صلی اللہ علیہ وسلم پر درود شریف بھیجنے کے بارے میں بات کریں گے تو سب سے پہلی بات ماہ شعبان کے بارے میں ہجری سال کا یہ آٹھواں مہینہ ہے یعنی اگر آپ جنوری فیبروری میں سے آٹھواں مہینہ جانتے ہیں کہ یہ اگست ہے تو شعبان ہجری سال کا آٹھواں مہینہ ہوتا ہے شعبان کا معنی کیا ہے بہت ہی کم لوگ جانتے ہیں اور اس پہ غور بھی کم کرتے ہیں تو شعبان کا جو معنی وہ ہے بکھیرنا ٹو سپریڈ ایسے جیسے اگر آپ ایسے میرے ہاتھ کو دیکھ رہے ہیں نا کسان بیج ڈالتے ہوئے نا جب مٹھیاں بھر بھر کے نا یوں ڈالتے ہیں بکھیرنا اور پھیلانا اب یہ نام کیوں ہے یہ ایک بہت بڑا سوال ہے تو آپ یاد رکھیے کہ ہم جو بھی بات جہاں کریں گے قرآن حدیث یا پھر وہ علماء کرام جو بالکل نبی صلی اللہ علیہ وسلم کے قریب کے دور کے تھے ان کی رائے میں کریں گے تو حافظ ابن حجر العسقلانی کون ہے جو ان کے نام سے واقف نہیں ہے اپنے دور کی بہت ہی پیاری شخصیت ہے وہ کہتے ہیں کہ اس مہینے کا نام شعبان اس لیے پڑا کیونکہ اس مہینے میں عرب پانی کی تلاش میں ادھر ادھر بکھر جاتے تھے یا پھر حرمت والے مہینے یعنی رجب کے بعد جنگ و جدال کے لیے منتشر ہو جاتے تھے اور یہ ان کا قول آپ دیکھنا چاہیں تو فتح الباری جو صحیح بخاری کی شرح ہے اس کی جلد چار کے صفحہ نمبر 213 پہ ہے اور آپ میں سے ماشاءاللہ جو لوگ ایسی محفلوں میں رہتے ہیں اور قرآن کے اسٹوڈنٹس آف کورس ان کو پتا ہے کہ اس سے پیچھے چار مستقل مہینے اگر آپ پیچھے دیکھیں تین مہینے بلکہ رجب پھر اس سے اوپر جا کر دیکھیے تو حرمت کے مہینے گزرتے ہیں یہ الگ بات ہے کہ ہمیں پتہ ہی نہیں چلتا تو جب بہت دیر ایک حرمت رہنے کے بعد لوگوں کو موقع ملتا تھا تو وہ باہر چلتے تھے لیکن اگر دیکھا جائے تو اس مہینے کی سب سے خوبصورتی ماہ رمضان کی تیاری ہے ہم سب جانتے ہیں کہ تیاری کے بغیر کوئی کام کرنا یا تیاری کے ساتھ کرنا اس میں زمین آسمان کا فرق ہے ایون اگر بغیر تیاری کے شادی میں بھی چلے جائیں تو خوشی نہیں ہوتی پورا وقت گلہ ہی رہتا ہے کہ ہائے یہ کیا ہوا جلدی آ گئی یہ نہیں تھا وہ نہیں تھا اور کبھی کبھی خدا نخواستہ کسی کے مرنے جینے کی خبر سن کے اچانک بھی جانا پڑتا ہے نا تو تیاری کی بات ہے اللہ تعالیٰ نے بہت ہی خوبصورت طریقے سے اس ایک مہینے کو ہمارے سامنے رکھا تو سب سے پہلے ہم بات کریں گے ماہ شعبان کی فضیلتیں کیا ہیں اور فضیلت سے مراد خوبیاں فضل اس کی اچھی چیزیں کیا ہیں تو پہلی بات ہے کہ شعبان کا مہینہ روزوں کی وجہ سے فضیلت اور امتیاز والا مہینہ ہے اللہ کے نبی صلی اللہ علیہ وسلم رمضان کے بعد یعنی رمضان تو آف کورس پورا ہی مہینہ اس کے بعد جس مہینے میں سب سے زیادہ روزے رکھتے تھے وہ شعبان تھا. بخاری اور مسلم کی روایت ہے, حضرت عائشہ صدیقہ فرماتی ہیں, لم یکن نبی صلی اللہ علیہ وسلم یصوم شہرا اکثر من شعبان, کہ اللہ کے نبی صلی اللہ علیہ وسلم شعبان سے زیادہ کسی مہینے میں روزے نہیں رکھتے تھے. فَإِنَّهُ كَانَ يَصُومُ شَعْبَانَ كُلَّهُ, کبھی کبھی تو آپ شعبان کا پورا مہینہ ہی روزے سے رہتے. اور یہ روایت ہے صحیح بخاری کی 1970. اب آپ کہیں گے کہ آپ سارا مہینہ رہتے تھے, لو ہمیں تو پہلے ہی اگلا مہینہ اتنا مشکل لگ رہا تھا, اب ہم اس مہینے میں بھی رکھ لیں. تو یاد رکھیے کہ کچھ چیزیں اللہ کے نبی کے لیے خاص تھیں, ہم میں سے ہر ایک کو اس چیز کا حکم نہیں دیا گیا. اس پہ ایک آدھ اور روایت سن کے پھر انشاءاللہ آپ مزید اپنے بارے میں عمل کی بات لے سکتے ہیں. اور وہ کیا ہے, صحیح مسلم کی ایک روایت ہے, ام سلمہ رضی اللہ تعالیٰ عنہ سے کہتی ہیں کہ میں نے حضرت عائشہ سے نبی صلی اللہ علیہ وسلم کے روزوں کے بارے میں پوچھا کہ وہ کتنے روزے رکھتے تھے, کب رکھتے تھے, تو وہ کہنے لگی کہ آپ روزے رکھنے لگتے تو ہم کہتی کہ آپ تو روزے ہی رکھتے رہیں گے, یعنی کبھی چھوڑیں گے نہیں, اب روز ہی روزہ رکھیں گے. اور جب کبھی آپ روزہ چھوڑتے یعنی نفل روزے نہ رکھتے تو اتنے دن نہ رکھتے کہ ہم کہنے لگتی اب یہ نہیں رکھیں گے. اور شعبان کے مہینے میں سے زیادہ یعنی شعبان سے زیادہ کسی اور مہینے میں آپ کو روزے رکھتے ہوئے ہم نے نہیں دیکھا, آپ سارا شعبان ہی روزے سے رہتے اور آپ اکثر شعبان میں روزہ رکھا کرتے. یہ صحیح مسلم کی روایت ہے 1156. تو دو روایتوں سے آپ کو پتہ چلا, پہلی سے کیا پتہ چلا, پورا مہینہ رکھتے تھے. دوسری سے یہ پتہ چلا کہ جب کبھی نفل روزے سال میں کبھی رکھتے تو پورا پورا وقت رکھتے رہتے اور کبھی چھوڑتے تو نہ رکھتے. ہاں شعبان میں اکثر رکھتے یا پورا شعبان رکھتے. تیسری دلیل لیجئے, ترمذی کی روایت ہے, ام سلمہ رضی اللہ تعالیٰ عنہ سے کہتی ہیں کہ ماں رہی تو نبی صلی اللہ علیہ وسلم یصوم شہرین متتابعین الا شعبان و رمضان, میں نے نبی صلی اللہ علیہ وسلم کو لگاتار دو مہینوں کے روزوں کو یعنی لگاتار دو مہینے رمضان کے علاوہ کہیں روزہ رکھتے ہوئے دیکھا, یعنی دو مہینے مستقل جو آپ نے روزے رکھے تو وہ شعبان اور رمضان ہی تھا. اب یہ باتیں مجھے یقین ہے آپ میں سے کچھ کے لیے ضرور نہیں ہوں گی, کیونکہ لوگ وہ نیکیاں بہت عام کرتے ہیں جس میں نفس کے لیے ہوتا ہے, نفس کی خواہشات کے انتظامات ہوتے ہیں اور بہت کچھ ہوتا ہے, لیکن یہ روزے مستقل رکھنا یہ ذرا مشکل سی نیکی ہے. اور یہ روایت جو ہے یہ صحیح ترمذی کی 736 روایت ہے اور ناصر الدین البانی صاحب نے اس کو بالکل صحیح کہا ہے. تو اب اس سے تیسری روایت سے آپ کو کیا پتہ چلا, خلاصہ کر دیتی ہوں کہ ان ساری احادیث سے کیا پتہ چلتا ہے کہ روزہ رکھا جاتا تھا, اس میں شعبان کے اکثر روزے رکھتے تھے, پورا رکھنے کا بھی ذکر ہے, مراد یہ ہے کہ اکثر رکھیے. خلاصہ کیا ہے, آپ میں کیا کریں, ہمیں تو اپنے لیے عمل کی راہ لینی ہے اللہ کے نبی کی سنت سمجھتے ہوئے. ہمیں ماہ شعبان میں صرف روزے کا اہتمام کرنا چاہیے کثرت سے, اور اس کے علاوہ اب اگر آپ یہ بات کہہ دیں کہ پورا مہینے میں رہوں تو اگر آپ کی صحت اس قابل نہیں کہ آپ اس مہینے کے بعد پھر رمضان کے روزے بھی رکھ سکیں, اور اگر آپ کی اچھی صحت ہے اور آپ سوچتے ہیں کہ میں یوز ٹو ہو جاؤں, کیونکہ آپ دیکھیں گے کہ جو ہی پہلا روزہ لوگ رکھتے ہیں اس دن سر میں درد شروع ہو جاتا ہے, نوزیا ہو گیا, کسی کا بی پی لو ہو گیا, کسی کی شوگر لو ہو گئی نا, تو میں اپنے ذہن سے اس کو ایسے سمجھوں کہ عادت ڈال لیجیے. کوئی بھی کام کرتے ہیں نا اس سے پہلے آپ ریہرسل کرتے ہیں, آپ اس سے پہلے تھوڑا سا تیاری کر لیتے ہیں کہ میں رکھ سکتی ہوں کہ نہیں, تو رکھ لیجیے, کوئی حرج کی بات نہیں ہے. اب سوال یہ ہے کہ شعبان کا شروع سے لے کے 15 تک یہ جو دن ہے نا, اس میں یہ روزے رکھنے ہیں, اور اس میں انشاءاللہ آگے بھی آپ کو تھوڑا بتاتی ہوں, لیکن یہ کہ آپ کے چھٹے ہوئے فرض روزے, پچھلے سال کے کوئی بھی روزے جو کسی عذر سے آپ کے چھٹے, حضرت عائشہ صدیقہ فرماتی ہیں کہ ہم اپنے بیماری کے چھٹے ہوئے روزوں کو بعد میں شعبان تک پورے کرتے تھے. تو آج آپ سب یہاں بیٹھے ہوئے سوچئے, کیا پچھلے رمضان میں آپ کے جو 6 یا 7 یا 8 جتنے بھی روزے کسی کے چھٹے تھے وہ میں نے پورے کر لیے؟ اگر نہیں کیے ایگزیکٹلی اس کی نیت سے یعنی فرض روزے کی نیت سے آپ ان دنوں میں روزہ رکھنا شروع کر دیں, پیر کا رکھ لیں, جمعرات رکھ لیں, ایوری ڈے بھی رکھ لیں, کیونکہ جب اگلا رمضان آ جائے گا نا تو وہ ایک قسم کی کہنا چاہیے کہ ڈیو ڈیٹ آ جائے گی. آپ کو تک ایک سال سے روزہ رکھے ہوئے پورے سال میں رکھے تو ایک کے بدلے ایک ہی ہوتا ہے, لیکن اگر آپ وہ نہ رکھ سکیں تو اگلا سال شروع ہو جائے تو کچھ پینلٹی بھی پڑتی ہے, جیسے اوور ڈیٹ ہو جائیں جب پیمنٹس تو پھر اوپر کچھ اس پہ اوور پیمنٹ دینی پڑتی ہے نا, تو اس لیے بہتر ہے کہ آپ ان دنوں میں رکھ لیں. اب دوسرا سوال, پہلا تو سمجھ آ گیا کہ کثرت سے روزے رکھیں, اللہ کے نبی کبھی پورا مہینہ رہتے کبھی اکثر رہتے, ہمیں کیا پسندیدہ بات بتائی گئی ہے کہ عادت ڈال لو, اپنے چھٹے ہوئے روزے بھی ہم رکھ لیں اور ٹرائل کے لیے تاکہ آگے رمضان کے روزوں میں ہمیں مشکل نہ آئے تو ہم رکھیں. آپ کو تک آدھے دن میں نہیں نپ سکا, آپ کو لگا آپ روزہ کھول لیجیے, سر میں درد ہو گئی کھول لیجیے, کوئی گناہ نہیں, کوئی کفارہ نہیں, کچھ بھی نہیں, ऐसे ही हम बच्चों को चिड़ी रोजे रखाते हैं, पेट में रोजा, मुंह में रोजा, सुबह का रोजा, दोपहर का रोजा। तो आप लोग इस महीने में चिड़ी रोजे रख लें, और डाइटिंग करने वाले तो वैसे ही 12-12 14-14 घंटे के रोजे रख ही रहे हैं, 2-3 घंटे और रख लें। ये नींद नमला मालू बिन नियत, जो नियत हो। अब सेकंड पॉइंट आज की बात का क्या है कि निस्फ शाबान यानी 15 शाबान के बाद, जब 15 शाबान आ जाए तो उसके बाद रोजे रखने के बारे में क्या हुक्म है। तो अल्लाह के नबी की कुछ रिवायात से 15 के बाद रोजा रखने की ममानियत है, लेकिन याद रखिए ये वो मना या प्रोहिबिशन या ममानियत है जो नफिल रोजा है, फर्ज की तो किसी सूरत भी नहीं। यानी आपके फर्ज रोजे छुटे थे, आज आपको पता चला आज 15 शाबान हो गई, 16 हो गई, आप रख लीजिए। फर्ज रोजे के लिए तो एज सुन एज पॉसिबल आप काम करेंगे, ठीक है। लेकिन इसके बरक्स दूसरी तरफ यह है कि नफिल रखने से कहीं रोका गया, और इसकी दलील ले लीजिए। अबू हुरैरा रजी अल्लाह ताला अन्हु कहते हैं कि अल्लाह के नबी ने फरमाया, इजा बकिया निस्फ मिन शाबान फला तसूमो, जब निस्फ शाबान बाकी रह जाए तो रोजा ना रखो। और ये तिर्मिजी की रिवायत है 738, और ये भी सही रिवायत है नासरुद्दीन अलबानी की तकरीर से। अब इसके बारे में उलमा का इख्तलाफ है कि क्या ये हुक्म है, रख लिया तो गुना होगा या क्या है या वो है। तो एक बात आज आप यहां से लेकर उठिएगा, आपको यहां जो दीन हम भी देते हैं ना उसमें शिद्दत पसंदी नहीं देते, ये मारा थाड़ी और ये वो इधर कर दिया, जरा जरा सी बात पे आज देखिए मस्जिदें फर्क हो जाती हैं, इख्तलाफात हो जाते हैं, गिरोह बंदियां हैं, फिरके बाद दीजिए। भाई दीन ऐसा नहीं सीधी लाइन खींच के आपको कहा जाए ना इस लाइन पे पांव रख के चलो, नहीं चल सकते। एक पांव इधर पड़े एक इधर पड़े, हल्का फुल्का सिर्फ लाइन इसलिए खींच दी कि सीधा रहो। तो फ्लेक्सिबिलिटी रिलैक्सेशन हमारे दीन का हुसन है। अल्लाह के नबी अपनी राय में पुख्ता होते थे, लेकिन आप अपने मामलात में लोगों के साथ बड़े रिलैक्स्ड भी थे, सीधा रखते थे, लेकिन ये नहीं हो सकता कि आप उनको पकड़ कर एक ही चीज के ऊपर रख दें। तो लिहाजा इसमें 2-3 चीजों को जमा कर लेते हैं। जिसे रोजा रखने की आदत है, आप में से कुछ खुशकिस्मत होंगी और आपके हस्बैंड या बेटे या भाई या बाप भी होंगे जो हमेशा पीर और जमेरात का रोजा रखते हैं, ठीक है ना, सारा साल जो रखते रहे, तो क्या वो 15 शाबान के बाद जो दिन आएंगे उसमें रोजा नहीं रखेंगे? रखेंगे, उनको तो गिल्ट लगा रहेगा। देखिए आपने देखा होगा जो लोग तहज्जुद पढ़ते हैं ना, तो वो हमेशा सुबह उठकर अगर कभी छूट जाए तो रोते हैं। मेरी नानी कई दफा ऐसा कहती थी, आज तहज्जुद चलेगी, सुबह उठ के पूरी पढ़ने का हुक्म भी है ताकि तुम्हारा दिल मुतमईन हो जाए, तुम गिल्ट से निकल आओ, वरना तो अल्लाह तुम्हारी नींद को भी तुम्हारे लिए तहज्जुद बनाता है, ठीक है। तो लिहाजा अगर कोई रखता था, पीर आ गई, जुमेरात आ गई, तो जरूर रखिए। दूसरी बात यह है कि जिसने निस्फ शाबान से पहले रोजे रखने शुरू कर दिए और निस्फ शाबान से पहले को बाद वाले से अगर मिला दिया, यानी पिछले शुरू में रख लिए बाद में नहीं रखे कभी रख लिए, तो कोई बड़ी बात नहीं। फिर इसी तरह तीसरी चीज, कजा रोजे हमेशा रख सकते हैं, रमजान से एक दिन पहले भी रख सकते हैं, क्योंकि वो तो आपके ऊपर एक किस्म का बोझ है। नजर मानी हुई है किसी ने, कोई जायज काम की नजर में को रोजा था, वो भी कभी भी रख सकता है, कोई बुरी बात नहीं है। और दूसरी बात यह है कि नबी सल्लम की तबाब की पैरवी की नियत से शाबान में अक्सर रोजे रख सकते हैं, तो रखिए। हाँ, इस हाल में कि रमजान के रोजे फिर आपके ना छूट जाएं। अब रह गई बात कि जो छुटे हुए रोजे हैं उनको पूरा करना, तो उस पर हदीस भी ले लीजिए, अभी मैंने बात तो बता ही दी, लेकिन हजरत आयशा फरमाती हैं, कान यकून अलैया सौम मिन रमदान, कहती हैं कि मेरे ऊपर रमजान के रोजे होते थे जैसे औरतों पे होते हैं अक्सर, तो फिर मैं क्या करती थी, फमा अस्ततीयु अन उक्दिया इल्ला फी शाबान, शाबान से पहले मुझे इनकी कजा की इस्तेआत नहीं होती थी। बुखारी की रिवायत है 1950, इसी तरह मुस्लिम में 1146 है। क्या पता चला कि वो रमजान के छुटे हुए रोजे शाबान में पूरे करती थी। तो इससे आपके मेरे लिए एक रिलैक्सेशन है। अब लोग कितना इन बातों के बारे में जानते हैं, कम जानते हैं, नहीं जानते, आई डोंट नो, लेकिन आप देखिए कि जिंदगी का तो पता नहीं है। आपके जब रमजान में फर्ज रोजे छुटेंगे ना, तो द बेस्ट थिंग तो ये कि फौरन रख लीजिए। इंशाल्लाह आपको रमजान के बाद जब दौरे कुरान के आखिरी दिन होते हैं और ईद के लेक्चर्स, उसमें शवाल के रोजों के बारे में बताया जाता है, 6 रोजे उसमें भी रखने के होते हैं। तो अगर आपकी इस्तेआत है, आपको लग रहा है कि आप रख सकते हैं, तो रख लीजिए, लेकिन बामरे मजबूरी गुंजाइश मौजूद है। अल्लाह जिंदगी की मोहलत भी दे, टालना नहीं चाहिए, लेकिन अगर किसी के छुट्टे होते हैं तो अगर शाबान में भी आप रख लेते हैं तो अल्लाह करेगा तो आपके इंशाल्लाह वो रोजे ऐसे ही रोजे माने जाएंगे। कुछ लोग होते हैं पहली डेट पे ही काम कर लेते हैं, बिल आया फौरन पे कर दे, बाद कहते हैं अभी आखिरी डेट आएगी तो देखेंगे, और हमारे कल्चर में आखिरी डेट पे ही काम होते हैं, फिर भागते हैं, फिर गलत, फिर उस दिन लाइनें लगी होती हैं। तो अपनी अपनी आदत है, कुछ लोग कामों को पहले वक्त को अपने लिए समझते हैं, कुछ आखिरी वक्त को अपने लिए करते हैं, चलो मैं आ तो गई थी ना, और आखिरी वक्त में जब बैठकर लेक्चर सुनना होता है उस वक्त बैठ के काम कर रहे होते हैं। अब ये आपका मेरा अपना मामला है ना, तो अपनी तबीयत के मुताबिक रखें, सुकून मिले। अब थोड़ी सी बात करूंगी 15 शाबान का रोजा, जिसको हमारे यहाँ निस शाबान का रोजा कहते हैं, या जिसको हमारे कल्चर में इसको शब बरात का रोजा कहते हैं। ये एक अलग मौजू है, लेकिन अभी सिर्फ इस रोजे के बारे में देखिए। खास तौर पे 15 शाबान को रोजा रखने पे कोई सही दलील नहीं मिलती। आप पूरा महीना जो रखते थे तो 15 को भी रखते होंगे, कोई हरज नहीं। 15 को पीर आ जाता है, कोई हरज नहीं। 15 को जमेरात आता है और आप पीर और जमेरात का रखते थे, कोई हरज की बात नहीं है। ना इस दिन रोजा रखना गुनाह है, ना इस दिन रोजा रखने से कोई इंसान बिदती हो जाता है। देखिए क्या है कि आप नियत क्या रखते हैं। असल जो चीज मैं इसके बारे में कहूंगी कि 15 शाबान को आप रोजा रखते हैं, रखिए, आपको कोई नहीं रोकता, कोई हरज की बात नहीं। लेकिन जो इस पर रवायात पेश की जाती हैं कि अल्लाह ताला उस दिन फुलां कबीले की इतनी बकरियों के बालों के इवज लोगों को जहन्नम से आजाद करते हैं, फिर इसी तरह एक रिवायत पेश की जाती है कि उस दिन अल्लाह सारी ही मखलूक को बख्श देता है, तो उससे पहली रिवायत तो खत्म हो गई ना कि फिर बकरी के बालों की कैसियत रहेगी, सारी बख्शेगे। याद रखिएगा, एक छोटा सा असूल याद रख लें जिंदगी का, आपको 10 में से 10 सवालों का जवाब उसके नतीजे में मिलेगा। जिसके फर्ज नहीं है ना, उसके नवाफिल कबूल नहीं है। बात समझ गए? अगर आपके फर्ज छुटे हुए, आपके सर पे फर्ज ज़कात है, आप नहीं दे रही, तो आप सदका जितना मर्जी करें, वो सदका कैसे आएगा? ये तो बिल्कुल ऐसे ही है ना कि आपने किसी के पैसे तो देने हैं, कर्ज लिया उसको वापस करना था, और आप वो तो दे नहीं रही, और उसको खानों पे बुला रही हैं, आप उसको दावत दे रही हैं, उसको गिफ्ट दे रही हैं, तो क्या ये बात दुरुस्त होगी? बिल्कुल ऐसे है। फराइज का जो पाबंद शख्स होता है, अल्लाह ताला उसके छोटे छोटे नवाफिल को कबूल कर लेते हैं। अब आप 15 शाबान की बात करते हैं रोजा रखने की, 2-3 सवाल है मेरे अपने आप से, मैं कर सकती हूँ, आप अपने आप से कीजिए कि 15 शाबान को रोजा तो आपने रख लिया, लेकिन पहली बात यह है कि आपके सर पे अभी फर्ज दूसरे भी रोजे थे, उनका क्या होगा? या आप रमजान में फर्ज रोजे रखते ही नहीं है। कुछ लोगों के बारे में लोग कहते हैं ना, वो जी सिर्फ शाबान का रोजा रखते हैं, शबे बरात का रख लिया, आम फर्ज नहीं रखे। दूसरी बात है, आप शाबान का रोजा भी रखते हैं लेकिन नमाज नहीं पढ़ते, नमाज पढ़ते हैं तो ठीक नहीं पढ़ते, अकीदा ठीक नहीं है, आपके मामलात में खराबी है, कोई ऐसा सोर्स है आपके इनकम में कि जिसकी वजह से नेक अमाल कबूल नहीं होते। आप मेरे इशारे समझ रहे हैं? यानी आपने एक रोजा रखा, अब रोजा तो रख लिया, आपने कहा मैंने अल्लाह के लिए रखा, रख लिया। तो आप इसको ऐसे समझिए कि एक बंदे के नाम पे कुछ पेमेंट्स हों, पेमेंट्स थी, बैंक ने उसके खिलाफ कुछ रखा हुआ है, उसने कार्ड के भी पैसे देने, उसने लॉकर के देने, लेकिन उसके अकाउंट में पैसे कोई नहीं। अब होता क्या, आम बैंकिंग सिस्टम में जू ही कभी कहीं से भी पैसे जाएंगे तो सबसे पहले पिछले कटते हैं, पता है आपको ये बात? वो आपसे पिछली सारी चीजें कार्ड कटा के एंड पे जो आपका हिसाब होगा वो दिखाएंगे, ऐसे होता है ना। अब एक बंदा जिसने 5 नमाज कोई नहीं पढ़ी हुई, जिसके सर पे पिछले 4-5 साल से फर्ज रोजे हैं, बिल फर्ज उसने एक नफिल रोजा रख लिया शाबान का, तो पहले क्या होगा अकाउंट में से? कटौतियां होंगी, सीधी सी बात है। इल्म लीजिए, बगैर इल्म के इंसान अपना नुकसान करता है, इल्म के साथ थोड़ा अमल करके ज्यादा नेकी मिल जाती है, और कभी बगैर इल्मी से नेकियां करना ऐसे ही जैसे जिसको काम करना आता है ना वो काम कर भी लेता है, शोर भी नहीं मचता, क्योंकि एक्सपर्ट है। आप 5-7-10-20 साल से खाने बना रही हैं, आप 2-3 खाने 4 सालन बना बनू के फारिग होकर मेहमानों के आने से पहले साफ सुथरी बैठ जाएंगी, और अगर कोई बच्ची नई नई खाना सीख रही है, आपकी बहू है बेटी है, हो सकता है कि वो परेशानी ज्यादा रहे लेकिन खाना फिर भी ना बने, है ना ऐसा बात? बिल्कुल इसी तरह से जब हम अल्लाह ताला के दीन के मामले में अपने आप को सेट करते हैं, देखते हैं चीजों को, तो हमें इसका अंदाजा हो जाता है कि हम कितने पानी में। काम वो कीजिए जो पूरी तरह 100% यकीनी हो। आप अगर रोजा रखे कोई हरज की बात नहीं, आप 15 शाबान को हमेशा से रोजा रखते थे आप रखिए, लेकिन आप ये कहकर नहीं रख सकते कि उस दिन ये फजीलतें, उसके लिए फिर दलीलें, और इस वक्त मैंने आपसे पहले कहा था कि मैं इशारे ही दूंगी, डिटेल्स चाहिए तो मैं आपको दे सकती हूँ बाद में भी, कि वो जितनी हदीसें हैं उसमें कोई हदीस सही सनद के दर्जे की नहीं है। अब वो क्यों नहीं है, अब आपको मैं यहाँ एक दिन के लेक्चर में तो ये नहीं बताऊंगी, इसके लिए आपको इल्म लेना पड़ेगा, सही हदीस क्या होती है, ये क्या है, कैसी है, मौजू हदीसें कौन सी हैं। इसी के साथ अगर हम जोड़ लेते हैं अगले टॉपिक को, जो 5वां नुक्ता है आज की हमारी टॉक का, और वो क्या है कि निस्फ शाबान की रात को क्याम करना, उसकी क्या हुक्म है। रातों की बात हम सब बचपन में सभी करते थे, रात को जागना और सुबह फजर पड़े बगैर सो जाना। अब क्या हुआ जी, वो सारी रात इबादत करते रहे। अल्लाह के नबी के दौर में एक शख्स था, तो उसकी माँ से अल्लाह के नबी ने पूछा कि कल तेरा बेटा जो था वो फजर में नहीं दिखा। कल अल्लाह के नबी सारी रात ही तहज्जुद पढ़ता रहा, फजर से पहले उसकी आंख लग गई। हम होते हम कहते हाय कितना नेक है बेचारा, इतनी इबादत की, लेकिन अल्लाह के नबी ने क्या फरमाया? आपने कहा कि ना उसकी तहज्जुद का उसको अजर मिला, फजर का तो मिला ही नहीं। फर्ज पूरा नहीं है तो सुन्नत नफिल फायदा नहीं देगी। कभी आपने नमाजों की सुन्नतें और नफिल पढ़े और फर्ज छोड़ दिया? कभी भी नहीं होता। आप कोई चीज लेते हैं, आप मैकडोनल्ड पे जाते हैं, फूड लेते हैं, उसके साथ कुछ साइड्स में फ्री चीजें वो गिफ्ट देते हैं, पहले डील आप लेंगे तो फिर ही आपको फ्री कावे देंगे ना। तो जब आपने डील ही नहीं ली तो कावे कहां से मिले? ये जो कुछ होता है ना, फलां रात में जागना, फलां दिन में करना, ये एक्स्ट्राज है, बोनस है। एक बंदा अपनी जॉब पे गया ही नहीं, उसने जॉब की ही नहीं, पूरा साल काम पे गया नहीं, उसको बोनस कहां से मिले? तो ये जो बोनस वाली नेकियां करने के शौक में लोग असल नहीं करते, तो उन सब के लिए यही पैगाम है कि आप फर्ज शुरू कीजिए, अल्लाह आपको तौफीक देगा, ऐसे ऐसे सुन्नतें भी होंगी, नफिल भी होंगे। रह गई बात निस शाबान की रात को जागना, इसके बारे में बहुत सारी मौजू और मन घड़त और इसी तरह से ज़ईफ रिवायतें मौजूद हैं, मखसूस इबादात हैं। जैसे एक रिवायत है इब्ने माजा की कि इज़ा कानत लैला तो निसफी मिन शाबान फकूमु लैलहा वसूमु नहारहा। हर अखबार में आपको लिखी हुई मिलेगी, स्पेशल इसकी पोस्ट बनी भी आजकल दिखती हैं, और ये रिवायत इब्ने माजा में आज भी मौजूद है, 1388 नंबर है इसका। लेकिन अगर आप आज के दौर की तहकीक को देखिए, तखरीज को देखिए, तो नासिरुद्दीन अल्बानी ने इसको ज़ईफ कहा है। अब वो ज़ईफ कैसे, जैसे आपको मैं एक इसका अपने देसी तरीके से तरीका बताऊं। आप बैठी हैं अपने घर में, माशाल्लाह नॉर्वे में आपकी फैमिलीज हैं पूरी पूरी, कोई बात आप तक पहुंच गई, आपकी देवरानी ने जिठानी ने आपको कुछ कह दिया, तो चुप करके बैठ जाते हैं, हम उसकी तहकीक नहीं करते। फिर वो जब तहकीक कर रहे होते हैं तो पता है, जब वो कहती मैंने नहीं कहा, वो कहती मैंने नहीं कहा, फिर कहते अच्छा जब बाद में पूछें तो वो बात कुछ से कुछ होके पहुंची। ये होती है मामले, सनद कमजोर है, कहीं किसी ने कुछ, किसी ने कुछ और समझी, किसी ने कुछ और समझी। बास लोग इस रात सलात अल्फिया पढ़ते हैं, हजार नफिल। अब हजार नफिल कुछ 100 रखते पढ़ते हैं, कुछ 14 और 12 रखते पढ़ते हैं। आप इमेजिन कीजिए एक रात में अगर आपने 1000 रकत पढ़नी है, इसको सलात अल्फिया कहते हैं, आप पढ़ना ना शुरू कर दीजिएगा। अक्ल से सोचिए, नॉर्वे में आजकल रात कितनी लंबी है, आप मगरिब से लेकर फजर के बीच के टाइम को गिन लें ना, अगर चलिए मगरिब से गिन लें तो 6:15 मगरिब थी कल, फजर बोलिए तकरीबन 4:30 लगा लें, 10 घंटे की रात, 10 घंटे में अपने 1000 नफल पढ़ने हैं, कितने मिनट में, कितने कैसे पढ़ेंगे? एक घंटे में 60 मिनट, तो 60 मिनट एक घंटे में आप कितने को नफल पढ़ सकते हैं? चलो एक मिनट का एक नफल, तो 60 मिनट एक घंटे में, तो वो आप गिनते जाइए, कोई वॉशरूम नहीं जाना, कोई नहीं सोना, कुछ नहीं, आप एक एक मिनट का एक एक नफिल पढ़ के क्या पूरी रात में 1000 नफिल फिर भी पढ़ सकते हैं? बेतुकी बातें हैं। फास्ट फॉरवर्ड में कैसेट चल जाए, रिकॉर्डिंग तेज चलने लगे, तो अगले बंदे के दिमाग पे बोझ बनता है, हम अल्लाह ताला के साथ कैसा मामला करते हैं? ना अल्लाह के नबी ने किया, ना साहबा ने किया, इस रात कोई इज्तमाई जिक्र, इज्तमाई दुआ, इज्तमाई कुरान खानी, इज्तमाई अमल का कोई सबूत नहीं। आप रोज जागते हैं रात का कुछ घंटे, एक घंटा, दो घंटा, कुमिल लैला कलीला, कभी आप निस्फहू पे अमल करते हैं, कभी अब इनकुस मिनहू कलीला पे करते हैं, कभी आप कहते हैं फतहज्जुद, तहज्जुद पढ़िए, करिए, इसमें भी कीजिए, कोई आपको रोक नहीं रहा। आपको कोई ये नहीं कह रहा कि आप 15 शाबान को नहीं करेंगे, आपको ये कहा जा रहा है फिर हर रात को भी कीजिए, 14 को भी करें, 12 को करें, 15 को करें, फिर 16 को भी करें। हम एक ही दफा में कर पीछे क्यों होते हैं? छठी बात लीजिए, और वो क्या है कि ये शबे बरात का तसव्वुर कहां से आया? शबे बिरात ये क्या है? ये सही है, और हम बचपन से सुनते हैं शबे बरात, और सच्ची बात है, जब तक कुरान में बरात मिन अल्लाह वाली आयत ना पढ़ी, सूरह तौबा की पहली आयत, हम तो बरात वो समझते थे जो शादी के मौके पे दूल्हा की बरात आती थी, और बचपन से देखा उस दिन जरा लाइटें जलती हैं, रंग गिरते हैं, हलवा पूड़ी पकता है, तो खुशी का ही तसव्वुर था कि शबे बरात है। शायद आज भी किसी को आप में से भी ऐसे ही हो तो बता सकते हैं, हम तो उसको शबे बरात कहते रहे, हालांकि वो बरात हमजा से बरातुन, बरातुन मीन बिजारी, बिजारगी की रात है। अब मुझे बताइए 15 शबान को शबे बरात कहना, क्या ये लफ्ज अरबी का? ये तो इंडो पाक का लफ्ज है, ये तो अरबी का लफ्ज ही नहीं है, ये कुछ गलत फहमी है। कुरान ने लैलतुल कद्र और लैलतुल मुबारका, रमजान की 27वीं या 21वीं या 23वीं या 25वीं यानी ताक रातों में से एक रात को कहा गया। बचपन से हम सुनते आए कि जी शबे बरात में एक दरख्त है, फरिश्ते उसको हिलाते हैं जोर जोर से, फिर उसके कुछ पत्ते गिर जाते हैं, साल भर में जितने लोगों ने पैदा होना होता है उसके पत्ते लग जाते हैं, जिनके झड़ जाए वो मर जाते हैं। मुझे खुद याद है एक रात के छत पे बैठे सारे कांपते दिल से दुआएं मांग रहे थे, अब्बू के पत्ता ना उतरे, अम्मी का पत्ता ना उतरे। हाँ, अपना तो फिक्र ही नहीं होता था, अपने बारे में बंदा उस उम्र में सोचता है मैंने अभी कौन सा मरना है, लेकिन पत्ते लगने झगड़ने का मुसव्वल हमने खुद देखा है, रोजी लगती, रोजी चढ़ती, उम्र जाती, गुनाह बख्शे जाते, और लोग रात भर जश्न भी मनाते, और इसी ये सब कुछ नहीं है। ये कब होता? سورت قدر میں آپ پڑھ لیجئے ان انزلناہ فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر میں آخر میں کیا آتا ہے کہ من کل امر فرشتے اور روح اترتے ہیں من کل امر سلام ہی حتی مطلع الفجر اور سورۃ دخان کی آیت نمبر 3 سے لوگوں کو غلطی لگی کہ ان انزلناہ فی لیلۃ مبارکۃ انا کنا منذرین. اب آج بھی آپ سورۃ دخان کی آیت کو لے جتنے دیکھیے گا ٹی وی پہ پروگرامز آئیں گے یا جو بھی اسپیشل لیکچرز اس موقع پہ دیے جاتے ہیں یہ آیت کوٹ کرتے ہیں اور وہ کہتے ہیں یہ 15 شعبان کو سب ہوا, قرآن کہتا ہے اللہ کے نبی کے پتہ چلتا ہے کہ لیلۃ القدر ہے, پھر جب پوچھے تو کہتے ہیں ادھر بھی ہوا تھا ادھر بھی ہوا تھا. آپ یہ پچھلے 2-4 سالوں میں پتہ کیا ہوا, لوگ کہتے نہیں شب برات نہیں ہوا لیلۃ المبارک ہے. تو بہرحال دیکھیے ہم یہاں بیٹھ کر کوئی کسی کو نیکیوں سے روکنے تو نہیں بیٹھے نا, دن رات ہم یہ کیا چاہتے ہیں کہ اللہ کے کلام کی بات سیدھی چلی جائے, نہ کسی کی جنت سے کوئی گلہ نہ کسی سے کوئی دشمنی ہے کہ آپ کی جنت میری میری جنت آپ کی کسی کی اس کا نہ مل جائے. انا انزلناہ فی لیلۃ القدر اور انا انزلناہ فی لیلۃ المبارکہ یہ دونوں تاک راتوں میں سے اس رات جس رات قرآن نازل ہوا تھا اس کو بعض لوگ کہتے ہیں جی لیلۃ الرحمہ یہ رحمت کی رات ہے, ایسی باتیں نہیں ہیں. آپ کہتے ہیں یہ کہاں سے آئی, دیکھیے سیدھی سی بات ہے ہم ناروے میں رہتے ہیں, ناروے کی شادی میں نارویجین رنگ آ گیا, یا آپ پھولوں والی لڑکیاں اور وائٹ جوڑوں کے اندر دلہن کو لے گئے, آپ عرب میں جاتے ہیں وہاں کچھ اور ہے, امریکہ میں جاتے ہیں فلاور گرل پیش کی جاتی ہے, آپ اور ہم لوگ انڈیا میں رہے, ہمارے پاکستانی اور بنگالی کلچر اور انڈین کلچر میں یہ سارا رنگ دیوالی سے آیا. دیوالی سے متعلق ہندوؤں کے جو نظریات تھے اس میں رنگ پھینکنا, مردوں کا آنا, روحوں کا جانا, اس رات آنا اس رات جانا, اور ایک سال روحیں بھٹکتی رہتی ہیں اور اگلے سال میں پھر وہ آتی ہیں اور پھر اپنی پسند کے کھانے کھلائے جاتے, پھر ایک سال کے بعد ان کی اب انٹری واقعی ہو گئی, ان کو قبروں میں ڈال دیا. ہم مسلمانوں نے اس کی پیروڈی کر لی اور کوئی زیادہ بڑی بات نہیں ہے. پھر اس میں ایک 7th پوائنٹ لے لیجئے اور وہ کہہ کہ نصف شعبان کی رات قبرستان کی زیارت کرنا. اب بہت سارے لوگ جاتے ہیں مردوں کی عید, بعض کہتے ہیں روحیں نکلی تھیں آئی تھی اب ہم ان کو واپس چھوڑنے جا رہے ہیں قبرستان, کیسی بات ہے. اب ایسی قبروں کو سیدھا کرانا, اس سے پہلے قبروں کو چونا گچ کراتے, پھر موم بتیاں لگاتے, کمکمے لگائے جاتے, اور کئی لوگ تو وہاں جا کر جشن بھی منا رہے ہوتے ہیں. سچ بتائیے کیا ایسی کوئی دلیل ہے؟ اور اس کے دلیل میں وہ لمبی طویل حدیث ہے جو میں آج نہیں بیان کروں گی, اس لیکچر میں کی تھی پوری سنا کر. حضرت عائشہ سے ایک روایت ترمذی میں پیش کی جاتی ہے, کہتی ہیں کہ فقط رسول اللہ صلی اللہ علیہ وسلم لیلتن فخرجت فائزا ہوا بالبقی. کہتے ہیں کہ ایک رات میں نے اللہ کے نبی کو اپنے پہلو سے غائب پایا, یعنی آپ کی باری تھی, اللہ کے نبی آپ کے ساتھ سوئے ہوئے تھے, ایک دم ان کی آنکھ کھلی دیکھا اللہ کے نبی نہیں ہے. کہتی میں جے ہوا کدھر گئے تو میں ان کے پیچھے چل پڑی, آپ کے جسم سے خوشبو آتی تھی, مدینہ کی گلیوں سے لوگ پہچان لیتے تھے کہ کہاں سے اللہ کے نبی گزرے ہیں. تو کہتی میں ڈھونڈتی گئی, سایہ بھی تھا سامنے تو میں نے دیکھا کہ آپ بقیم ہیں. اور یہ روایت سنن ترمذی میں 739 ہے. اب یہ روایت مشہور ہے لیکن ضعیف ہے, ناصر الدین البانی کی تخریج ہے, وہ کہتے ہیں کہ یہ روایت ضعیف ہے. اور بہرحال وہ جب واپس آئے ان کا سانس پھولا ہوا تھا. 2-3 روایتوں کا خلاصہ ہے, وہ کہتے ہیں کہ نصف شعبان کی رات تھی حالانکہ اللہ کے نبی کا عام طور پہ بھی یہ معمول تھا. حضرت عائشہ کے ساتھ آپ کا دل بہت لگتا تھا, فطری محبت تھی, اب خود بھی خوف زدہ تھے کہ اللہ تعالیٰ میں ساری بیویوں میں انصاف کرتا ہوں لیکن عائشہ کی طرف جو میرا دل جھکتا ہے تو مجھے اس کے اوپر تو پکڑنا نہ. تو اس مفسرین کہتے ہیں کہ جس رات اللہ کے نبی عائشہ کے ساتھ ہوتے تو اس خوف سے کہ کہیں میں غافل نہ ہو جاؤں بعد میں رات کا کچھ حصہ قبرستان میں گزارتے, جب بقیع والوں پر جاتے تو گویا کہ یہ انہی میں سے کوئی ایک رات ہو سکتی ہے, کوئی بری بات نہیں اگر ایسا ہوا بھی. لیکن اس سے یہ دلیل لینا کہ 15 شعبان کو قبرستانوں کی صفائیاں کرنا, وہاں جا کر یہ کچھ کرنا, اس کے لیے پھر ہمارے پاس کوئی دلیل ہونی چاہیے. اور پھر خاص طور پہ قبروں پہ میلے ٹھیلے عرس عورتوں مردوں کا اختلاط, وہاں تو ایک رنگ رونق لگا ہوتا ہے, اس کی اجازت نہیں ہے, یہ اسلام نہیں ہے. آپ پہلی چیزیں پوچھیے نا, یہ تو نوافل ہے, آپ فرائض کی بات پوچھیے. اگلا چلیے 8th پوائنٹ ہماری آج کی گفتگو کا, اور وہ کیا ہے, آتش بازی, بچوں کو پھلجھڑیاں لے کر دینا اور فائر واکس کرنا, اس کی کیا حیثیت ہے؟ آپ کا دل مانتا ہے کہ یہ اسلام ہوگا؟ اسلام آگ سے کھیلنے دیتا ہے؟ کیا یہ اسراف نہیں ہے؟ رمضان میں صدقہ خیرات کیا جائے غریبوں کو فائدہ ہوگا, अल्लाह के रस्ते में अल्लाह के दीन को प्रमोट किया जाए, आपकी कब्र ठंडी होगी, आपके बड़ों की कब्रें ठंडी होंगी। ये आग वाला खर्च दीन कहाँ लेके जाएगा? याद रखिए, शैतानी काम है, शैतान आग से खुश होता है। तो लिहाजा शाबान में आतिशबाजी, ये फिर वही उनकी दिवाली के मौके पर जो कुछ होता था उसी की बात है, फिर पटाखे फोड़ना। और आप देखिए, इतनी फजूल खर्ची के बाद जिस्मानी माली कितना नुकसान होगा, इसलिए इसकी कोई हैसियत नहीं है। बच्चों को भी समझाना चाहिए, इससे तो बेहतर है कि इंसान कोई और ह्यूमन वेलफेयर का काम कर दे, किसी का कोई मदद हो जाए। नवा पॉइंट लीजिए कि फिर खास खाने पकवाने, पकवान पकते हैं, रूहों की आमद, इसकी क्या हैसियत है? हलवा पूड़ी तो हम सब ने बचपन से ही देखा, हमसायों के घर जाना, शबरात में ससुरालों में लोग शबरात भेजते हैं और इसी तरह से बड़े बड़े डिनर और लंच किए जाते हैं, और बाज लोग गरीबों में भी खाने बेचते हैं। और अकीदा क्या होता है कि रूहें आती हैं, फातिहा खानी की जाती है, इस पे पूरी हिंदू तारीख है। मुझे याद आ रहा है कि उस आज का मुस्लिम वाले लेक्चर में मैंने पढ़कर कोटेशन सुनाई थी कि एग्जैक्टली हिंदू जो अपने प्रीस्ट होते हैं उनको क्या बोलते हैं, पंडित, और इसी तरह से उनके जो मजहबी रहन में उनको बुलाकर खानों पे फूंकते और कुछ चीजें करते थे, और उनका ख्याल क्या होता था कि अब ये मुर्दे को पहुंच जाएगा और अब वो खा लेगी और दुनिया में वापस नहीं आएगी। ये बिल्कुल उसी की पैरोडी है। अल्लाह के नबी ने नहीं किया, साहबा ने नहीं किया। लोग कहते क्या हरज है, भाई हरज ये है कि नबी सल्लम के 23 साल, 30 साल उसके बाद खुल्फाए राशिदीन, फिर आए मैं कराम, मुहद्दिसीन कराम जो असलाफ बूढ़े गुजर गए, शम्मा के करीब रोशनी होती है, उनमें से तो किसी ने ये कुछ ना किया। ये तो अभी 200-300 साल पुरानी कहानी है। तो असल बात कुरान क्या कहता है, सूरत मोमिनून की आयत नंबर 100 में, कल्ला इन्नहा कलिमतुन हुवा काइलुहा वमिन वराइहिम बरज़खुन इला यौमी युबअसून। हरगिज़ नहीं, ये बस एक बात है जो वो बोल रहा है। अब इन सब मरने वालों के पीछे एक बरज़ख हायल है दूसरी जिंदगी तक। तो याद रखिए, रूहें नहीं आती। अब बताइए, रूहों को एक दिन की छुट्टी मिलती है, जैसे कैदियों को पेरोल पर नहीं भेज देते, एक दिन के लिए जाओ मिलाओ पीछे वालों को, कहते ये पेरोल पे आते हैं और फिर उनकी छुट्टी आ रही, अब उन्होंने सुबह से पहले वापस जाना है, चलो अब कब्रिस्तान में इनको छोड़ने जाते हैं। ये अकल से दूर बातें हैं। पहले अनपढ़ दौर था, लोग नहीं पढ़ते लिखते थे, उनको ये बातें सच लगती होंगी। आज तो आपके बच्चे भी हंसेंगे, मामा ये कैसे होता है, ये कैसी बातें हैं। तो लिहाजा ये दुरुस्त नहीं। 10वां पॉइंट क्या है कि क्या निस शाबान को अल्लाह ताला आसमान दुनिया पे नजूल फरमाते हैं? तो एक रिवायत इसमें बड़े शौक से और बड़े जोश से पेश की जाती है कि अल्लाह ताला निस शाबान की रात अपने बंदों पे नजर फरमाता है, फिर मुशरिक और मुसलमान भाई से दुश्मनी रखने वाले के सिवा सारी मखलूक की मगफरत कर देता है। अब ये इब्ने माजा की 1390 रिवायत है। अब ये रिवायत भी देखा जाए तो एक दर्जे से हसन और दूसरी तरफ से ज़ईफ है। अब इस सारी रिवायत को पेश करें तो अल्लाह ताला तो हर रात आता है। आप सबने वो हदीस सुनी होगी, जब आखिरी तहाई रह जाती है रात की तो अल्लाह ताला दुनिया में झांकता है, आसमान दुनिया पे आकर पूछता है हल में मुस्तगफिर, है कोई बख्शिश तलब करने वाला, है कोई रोजी मांगने वाला? अल्लाह तो रातों को देता है, तो 15 को भी देगा। आप उसके साथ कोई खास अमल नहीं कर सकते। और इसी तरह की ज़ईफ एक रिवायत इब्ने माजा की 262 कि अल्लाह ताला निस्फ शब की रात को आसमान दुनिया पर उतरता है और कल्ब कबीले की बकरियों के बालों की तादाद से ज्यादा लोगों को माफ करता है। ये ज़ईफ रिवायत है। इमाम बुखारी ने भी इसको सही नहीं कहा और इमाम नसरुद्दीन अल्बानी ने भी। अब आप मुझे बताइए, क्या हम सिर्फ ऐसे ही टोटकों के साथ दीन लेंगे? मैं अक्सर सोचती हूँ कि लोग इन बातों के ऊपर झगड़ते, घबराते और इस पे अलग हो जाते और नाम दे देते, फलां ये है जी, फलां फलां, या जितने हमारे मसलकों के नाम है वो इसी में। जरा से ठंडे दिमाग से सोचिए, हमारा दीन है क्या? तो 11वां नुक्ता, बस ये मौजू पूरा करके तो मैं आपको बस थोड़ा सा दीन का मिजाज बताना चाहूंगी ताकि आ जा पाए, इतनी मोहब्बत में सुना आपने तो आपको फायदा हो, कि 15वीं शाबान से मुतल्लिक जितनी भी हदीसें जो अभी मैंने पेश की या आप दूसरी जगह सुनेंगे और इतने से इतने लोग जो हैं वो बख्शे जाएंगे, आपका दिल मन था। कोई शख्स, मिसाल देती हूँ कि कोई जिना करता है, अपनी बीवी से खयानत करता है एक मर्द और बच्चों के हकूक नहीं देता, या शादी करके लाकर और लड़की को छोड़ दिया इधर, वो सिर्फ एक रात इबादत करे या एक दिन रोजा रखे तो बख्शा जाए, आप सबका दिल मंद है? और अल्लाह ना करे आप में से किसी के इल्म में कोई ऐसी बहन हो कि जिसके साथ ये जुल्म हुआ हो और उसको पाकिस्तान से लाकर किसी ने अकेले छोड़ दिया, या कोई और भी कई जुल्म होते हैं ना इंसानों के इंसान पे, या कोई शराब बेचता है, या कोई किसी की इज्जत लूटता है, या कोई किसी के पैसे खाता है, क्या आप मान सकते हैं कि एक रात इबादत पे अल्लाह عباس کو چھوڑ دے تو پھر یہ شارٹ کٹ ابو بکر کو کیوں نہیں ملا, عثمان کو کیوں نہیں ملا, وہ اتنی محنتیں کیوں کر گئے, وہ صحابہ نے دین کے لیے اتنی مغز ماریاں کیوں کی, آج سارے علماء کیوں پڑھ پڑھا رہے ہیں, کیوں ہجرتیں کر رہے ہیں, کیوں جد و جہد ہے دین کی, بس ایک رات آئے روزہ رکھا, دن میں روزہ رکھا, رات پوری عبادت کرتے رہے سارا سال کچھ. وہی نبی کی سنت شادی میں ٹوٹے, اسی نبی کی سنتیں موتوں پہ ٹوٹے, ہماری بہو بیٹیاں ہمارے بچے ان کے عمل امال ساری چیزوں کو دیکھے, وہ نہیں ہے صرف ایک رات کی عبادت پہ ہی کیوں. تو اگر میں اگلے موضوع سے پہلے ادھر آپ کو بات پہ بڑی ہی عاجزی اور عرص مندی کے ساتھ یہ بات کہہ دوں کہ دیکھیے ہمارا دین شارٹ کٹ کا دین نہیں ہے. آپ ناروے میں رہتے ہیں نا, سمجھیے گا, چلے ہمارے اپنے ملکوں میں لوگوں کو اتنی بات نہیں سمجھ آتی کیونکہ قانون کمزور ہے, سسٹم ڈھیلا. ناروے میں آپ کو ٹیکس دینا ہے, دے کے جان چھوٹتی ہے کہ نہیں, آپ چور بازاری کر لیں, کوئی اندر کھاتے بلیک منی, کیا آپ کبھی ایسا تصور بھی کر سکتے ہیں کہ آپ ادھر رہیں بھی پورے, حقوق بھی پورے لیں اور ان کے ساتھ بھی پورے ان سے بینیفٹس بھی لیں اور 100% آپ اندر سے ان کو دھوکہ دیں, اور پھر اگر کبھی ان کو پتا چل جائے تو کیا کرتے ہیں, ٹیکسیاں لی نا پاکستان سے, لوگوں کے گھروں کے نمبر جائیدادوں کے لے کے آ کے ادھر ان کو چارج کیا نا. تو ناروے کی حکومت جو اتنی چھوٹی سی حکومت ہے, اتنی بنائن سی گورنمنٹ ہے, وہ اتنا اختیار رکھتی ہے تو کیا اللہ سبحانہ تعالیٰ کو نہیں پتا ہوگا, ہمارا دین ایسے نہیں آتا. میں آپ کو ان ساری باتوں کا علاج کہنے لگی, آپ میری کسی بات پہ اعتبار نہ کریں, ایگزیکٹلی جو میں نے کہا یہی چھوڑ کر اٹھ جائیے, بس ختم, بس جو میں نے کہہ دیا بھول جائیں اس کو. آپ اللہ سے ایک دعا کیجیے کہ دینا صراط المستقیم, اے اللہ جو طریقہ دین کا ابو بکر, عمر, عثمان, علی رضی اللہ عنہم اجمعین, پھر اس کے بعد عشرہ مبشرہ, پھر 313 بدری صحابی, پھر اس کے بعد اللہ کے نبی کے دور کے مہاجرین, پھر انصار, پھر تابعین, پھر جو ان کو دین کا طریقہ سمجھایا مجھے وہ سکھا. یہ ہم بعد والوں کے شارٹ کٹس ہیں. جب لوگوں نے فول کرنا ہوتا ہے نا, گورنمنٹ کی آنکھوں میں دھول چھونکنی ہوتی ہے, تو وہ ایک لیگل منی لے لیتے ہیں تو دو چار چیزیں ساتھ ہی لیگل نکال لیتے ہیں, کچھ وائٹ منی تو کچھ بلیک منی, ان کو تو نہیں پتا چلے گا, لیکن اللہ کو پتا چلتا ہے کہ نہیں. کرنا ہے ادھر تو 12واں پوائنٹ, رمضان کی تیاری کیجیے. یہ مہینہ آپ کو مجھے بدعت سے زیادہ, اپنی مرضی کی شارٹ کٹ نیکیوں سے زیادہ ذہنی تیاری کا مہینہ ہے کہ رمضان آ رہا ہے, نیتوں کو خالص کرنا ہے سب سے پہلے, کیونکہ ان نمل اعمال بالنیات. دوسری بات, ذہنی طور پہ تیار ہوں کہ میں نے رمضان کو اچھا گزارنا ہے, انشاءاللہ سننا ہے اور ادھر بیٹھ کے سننا ہے. تو انشاءاللہ آپ نے پچھلے کینا دل سے نکالنا ہے, اپنے آپ کو چیک کیجیے, اندر باہر سے پاک کیجیے, اپنے گھر کو صاف کر لیں, پورے مہینے کے لیے بیڈ شیٹس بدل لیں, ایسی چیزیں بچھا لیں گھر میں کہ جس میں آپ کا وقت کم لگے, اور آپ دیکھیں گے تبدیلی کا مہینہ ہے, ایسا نہ ہو کہ یہ رمضان گزر جائے اور ہم پھر محروم رہ جائیں. یاد کیجیے پچھلے سالوں میں رمضان کے آخر میں کوئی گلٹ تھا, ہائے اس سال بھی میں نے اس سے فائدہ نہیں اٹھایا, ہائے یہ بھی گزر گیا, تو کہیں یہ بھی نہ گزر جائے, ایسا نہیں کرنا. انشاءاللہ اللہ تعالیٰ آپ کے لیے بہت کچھ کرے گا. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.